بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراج ایران کی آواز۔
ریڈیو تہران کے شروتاؤں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ آج کے کاریکرم کا آرمبھ ہم پوتر قرآن کے سورہ ہود کی 45ویں، 46ویں اور 47ویں آیتوں کی تلاوت اور انواد سے کر رہے ہیں۔ تلاوت کا شرح پراپت کر رہے ہیں شری میر زادہ واقفی۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، ونادى نوح ربه فقال رب إن ابني من أهلي وإن وعدك الحق وَإِنَّ وَعْدَكَ الْحَقُّ وَأَنْتَ أَحْكَمُ الْحَاكِمِينَ، قَالَ يَا نُوحُ إِنَّهُ لَيْسَ مِنْ أَهْلِكَ إنه عمل غير صالح فلا تسألني ما ليس لك به علم إني أعظك أن تكون من الجاهلين، قال رب إني أعوذ بك أن أسألك ما ليس لي وإلا تغفر لي وترحمني أكن من الخاسرين، صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے۔ اور نوح نے اپنے رب کو پکارا اور کہا، ہے رب، میرا بیٹا میرے گھر والوں میں سے ہے اور نشچے ہی تیرا وعدہ سچا ہے اور تو ہی سب سے بڑا حاکم ہے۔ کہا، ہے نوح، وہ تیرے گھر والوں میں سے نہیں، وہ تو اششٹ کرم ہے، تو ایسی چیز کا مجھ سے سوال نہ کر جس کا تجھے کوئی گیان نہیں ہے۔ میں تجھے نصیحت کرتا ہوں کہ تو اجانی لوگوں میں سے نہ ہو جا۔ کہا، ہے رب، मैं तेरी पनाह मांगता हूँ इससे कि मैं तुझसे ऐसी चीज का सवाल करूँ जिसका मुझे कोई ज्ञान नहीं, और यदि तूने मुझे क्षमा न किया और मुझ पर तूने दया न की तो मैं घाटा उठाने वालों में से हो जाऊंगा।
दोस्तों, आप सुन रहे हैं रेडियो तेहरान की हिंदी सेवा। हमारे प्रसारण को आप शॉर्टवेव में 31 मीटर बैंड बराबर 9800 किलोहर्ट्ज पर सुन रहे हैं। दोस्तों, हमारा ईमेल आईडी है hindi@ws.irib.ir और हमारी वेबसाइट का पता है parstoday.ir/hi। दोस्तों, आज शुक्रवार है, इस फदमा की 18, शाबान की 27 और फरवरी की और मार्च की 8 तारीख। हमारे आज के कार्यक्रमों की रूपरेखा कुछ इस प्रकार है। सबसे पहले आप विश्व समाचार सुनेंगे, उसके उपरांत राजनीतिक चर्चा का दैनिक कार्यक्रम प्रसारित किया जाएगा। राजनीतिक चर्चा के उपरांत आप सुनेंगे अपना मनपसंद कार्यक्रम पत्र संसार और सभा का अंतिम कार्यक्रम होगा विज्ञान की डगर। तो दोस्तों, ये तो थी हमारे आज के कार्यक्रमों की रूपरेखा, और अभी आप कुछ क्षणों में रेडियो तेहरान से विश्व समाचार सुनेंगे। अब आप रेडियो तेहरान से विश्व समाचार सुनिए। बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। ईरान ने इसराइल को संयुक्त राष्ट्र संघ के महिला आयोग से निकालने की मांग की है। गजा पर इसराइल के हमले जारी, दर्जनों शहीद और घायल। नई दिल्ली में नमाजियों को ठोकर मारे जाने के बाद हालात खराब हो गए। भारत और अमेरिका की संयुक्त वर्किंग ग्रुप की बैठक हुई। और अब आप विस्तार से अख्तर अब्बास से समाचार सुनिए। इस्लामी गणतंत्र ईरान ने संयुक्त राष्ट्र संघ के महिला आयोग से ज़ायन शासन को निष्कासित किए जाने की मांग की है। संयुक्त राष्ट्र संघ में इस्लामी गणतंत्र ईरान के प्रतिनिधि कार्यालय ने ज़ायन शासन द्वारा 9,000 से अधिक महिलाओं की शहादत का उल्लेख किया और मांग की कि ज़ायन शासन को महिला आयोग से निष्कासित किया जाए। ईरान के प्रतिनिधि कार्यालय ने गुरुवार को एक बयान जारी करके कहा कि अंतर्राष्ट्रीय महिला दिवस के मौके पर महिलाओं को मजबूत करने और उनके अधिकारों को बहाल करने के लिए अन्याय पर ध्यान देना जरूरी है। बयान में कहा गया है कि संयुक्त राष्ट्र संघ की सुरक्षा परिषद की निष्क्रियता के बीच ज़ायन शासन ने 9,000 से अधिक फिलिस्तीनी महिलाओं को शहीद कर दिया है। संयुक्त राष्ट्र संघ की सीटों पर कब्जा करने वाले ज़ायन शासन का कब्जा रोका जाना चाहिए। ज़ायन शासन ने एक बार फिर गजा के विभिन्न क्षेत्रों पर हमला किया जिसमें कई फिलिस्तीनी शहीद और घायल हो गए। मीडिया सूत्रों के मुताबिक इसराइली सैनिकों ने 154वें दिन भी गजा खास तौर पर रफा और खान यूनुस पर हमले जारी रखे। रिपोर्ट्स के मुताबिक रफा पर हुए हमले में अबू सलीमा फैमिली के घरों को निशाना बनाया गया। ज़ायन शासन के युद्ध विमानों ने पूर्वी रफा के जलाता क्षेत्र को भी निशाना बनाया। पश्चिमी रफा के अल अजबा क्षेत्र में एक आवासीय घर पर भी बमबारी की गई जिसके परिणाम स्वरूप 2 लोग शहीद हो गए। गजा के स्वास्थ्य मंत्रालय ने कहा है कि गजा पट्टी में 60,000 से अधिक फिलिस्तीनी गर्भवती महिलाएं कुपोषण से जूझ रही हैं क्योंकि गजा पट्टी ज़ायनी शासन के हमलों और जातीय सफाई की कार्रवाइयों के कारण हालात बहुत खराब हो गए हैं। स्वास्थ्य मंत्रालय ने गुरुवार की शाम एक बयान में कहा कि 49% آبادی مہیلاؤں کی ہے اور میں ادھکتر پرجنن کی آیو میں ہیں۔ ہر مہینے لگ بھگ 5,000 مہیلائیں بچوں کو جنم دے رہی ہیں۔ یونیسیف نے چیتاونی دی ہے کہ اگر مہیلاؤں میں کپوشن کی استھتی جاری رہتی ہے تو اس کا بچوں کے سواستھ پر برا اثر پڑے گا۔ غزہ پٹی اور اسرائیل کی جنگ کی وجہ سے علاقہ بھوکمری کی کگار پر پہنچ گیا ہے۔ کھانے پینے کی وسطوں اور دواؤں کی بھاری کمی ہے، جبکہ بار بار مہاماریاں بھی پھیل رہی ہیں۔ مدھیہ پورو کے معاملوں میں سنیکٹر سنگھ کے وشیش دوت نے پشچمی جارڈن میں زائنیوں کے لیے 3,400 سے ادھک گھر بنانے کی زائنی یوجنا کی نندہ کی ہے۔ ٹور ویسلینڈ نے ایک بیان میں کہا ہے کہ پشچمی جارڈن میں نئے گھر بنانے کا زائنی شاسن کا نرنے نندنیہ ہے۔ انہوں نے کہا کہ زائنی بستیوں کے وستار کے کارن پشچمی جارڈن میں جھڑپیں ہو رہی ہیں، جس سے زائنی ادھگرہن اور ایک سوتنتر فلسطینی راج کا گٹھن اور فلسطینیوں کو اپنا بھوشیہ طے کرنے کا ادھیکار کمزور ہو رہا ہے۔ غزہ یدھ شروع ہونے کے بعد سے امریکی ادھکاریوں نے اسرائیل کو 100 سے ادھک ہتھیاروں کی کھیپ بھیجنے کی پشٹی کی ہے۔ امریکی ادھکاریوں نے کانگریس کے سدسیوں کو بتایا ہے کہ غزہ میں یدھ شروع ہونے کے بعد سے اسرائیل کو 100 سے ادھک سینے ہتھیاروں کی کھیپ وترت کی گئی، جن میں ہزاروں گائیڈڈ میزائلیں، کیلیبر بم اور ہلکے اور بھاری ہتھیار شامل ہیں۔ بائیڈن پرشاسن کے پورو ادھیکاری اور شرنارتھی ایجنسی کے ورتمان پرمکھ جیریمی کینڈریک نے کہا ہے کہ بھلے ہی امریکی سینک سیدھے طور پر فلسطینیوں پر بمباری یا گولہ باری نہیں کرتے، پھر بھی غزہ یدھ میں فلسطینیوں کے خلاف امریکہ کی پوری طاقت لگی ہوئی ہے اور یہ کھلا ہوا ہستکشیپ ہے۔ امریکہ کے راشٹرپتی جو بائیڈن کو گروار کے دن تب مشکل کا سامنا کرنا پڑا جب پردرشنکاریوں نے امریکی سنسد کانگریس کی اور جانے والے راستے بلاک کر دیے۔ جو بائیڈن کو اسپیچ دینے کے لیے کانگریس جانا تھا، لیکن فلسطین میں اسرائیل کے ہاتھوں جاری نسلی صفائی کے میں ساتھ دینے کے کارن جو بائیڈن سرکار سے ناراض پردرشنکاریوں نے کانگریس جانے والے راستے بلاک کر دیے اور امریکی راشٹرپتی کے کارواں کو لمبا راستہ طے کر کے کانگریس جانا پڑا۔ میڈیا رپورٹوں کے انوسار پردرشنکاریوں نے غزہ پٹی میں تتکال سنگھرش ورام کی مانگ کی اور کانگریس کی عمارت کی اور جانے والے راستے بند کر دیے۔ 81 سال کے جو بائیڈن کو اپنا سالانہ بھاشن دینے کے لیے کانگریس جانا تھا۔ یہ سماچار ریڈیو تہران سے پرسارت کیے جا رہے ہیں۔ اسرائیلی میڈیا کا کہنا ہے کہ اسرائیلی راشٹرپتی اسحاق ہرزوگ رویوار کو ہونے والے اپنے ہالینڈ کے دورے میں ننسنہار میں سنلپتتا کے آروپ میں انہیں گرفتار کیا جا سکتا ہے۔ جیروسلم پوسٹ نے لکھا ہے کہ زائنی راشٹرپتی اسحاق ہرزوگ رویوار کو ہالینڈ کی یاترا کرنے والے ہیں، لیکن 30 مارچ آندولن کے ہارون رضا نے نسلی صفائی میں لپت ہونے کے معاملے میں ان کی گرفتاری کی مانگ کر دی، اسی لیے وہ اپنا دورہ رد کر رہے ہیں۔ 30 مارچ آندولن کی استھاپنا یوروپ میں ہوئی، جس کا لکش غزہ پٹی میں جاری نسلی صفائی کو رکوانا ہے۔ یہ نام فلسطین میں اسرائیل کے ایک ایتہاسک اپرادھ کی گھٹنا کی پرشٹھ بھومی کے آدھار پر رکھا گیا ہے۔ 30 مارچ 1967 کو زائنی شاسن نے بڑے پیمانے پر فلسطینی زمینوں پر قبضہ کیا تھا۔ 30 مارچ آندولن کے ہارون رضا نے کہا ہے کہ زائنی راشٹرپتی کے بیانوں اور گتیویدھیوں سے غزہ میں حالات کٹھن ہوئے ہیں اور فلسطینیوں کے قتل عام میں شدت آئی ہے۔ انہوں نے کہا ہے کہ ہرزوگ زائنی سینا کے خوفناک حملوں کا بچاؤ کرتے ہیں اور پوتر استھلوں کو دھوست کیے جانے کی نندنیہ پرکریا میں بھی شامل ہیں۔ بھارت کی راجدھانی دلی کے اندرلوک کے علاقے میں سڑک پر نماز ادا کر رہے نمازیوں کو پولیس کرمی نے پیر سے ٹھوکر ماری، جس کے بعد حالات خراب ہو گئے۔ پورے گھٹنا کرم کا ایک ویڈیو سوشل میڈیا پر وائرل ہو گیا، جس میں پولیس کرمی نمازیوں کو نماز کے دوران لات مارتا نظر آ رہا ہے۔ ویڈیو میں دیکھا جا سکتا ہے کہ دلی پولیس کا ایک کرمی نماز ادا کر رہے نمازیوں کو لات مار کر ہٹا رہا ہے۔ معاملے کی گمبھیرتا کو دیکھتے ہوئے دلی پولیس نے ویڈیو میں دکھ رہے پولیس کرمی کو سسپینڈ کر دیا ہے۔ دلی نارتھ کے ڈی سی پی منوج میڑا نے کہا ہے کہ اس پولیس کرمی کے خلاف قانونی کاروائی کرتے ہوئے اسے سسپینڈ کر دیا گیا ہے۔ ڈی سی پی منوج میڑا نے لوگوں سے شانتی بنائے رکھنے کی اپیل کی ہے۔ سڑک پر نماز ادا کر رہے لوگوں کو لات مار کر اٹھانے کے اس معاملے کے بعد اندرلوک میٹرو اسٹیشن پر لوگ جمع ہو کر پردرشن کرنے لگے، جس کے بعد پردرشنکاریوں نے اندرلوک پولیس چوکی کا گھیراؤ کیا۔ उधर घटना पर प्रतिक्रिया देते हुए कांग्रेस सांसद इमरान प्रतापगढ़ी ने इस वीडियो को ट्वीट करते हुए बीजेपी पर निशाना साधा है। आतंकवाद निरोधक अमेरिका संयुक्त भारत संयुक्त वर्किंग ग्रुप की अमेरिका में बैठक हुई, जिसमें इस बात पर जोर दिया गया कि संदर्भ में जानकारियां साझा की जाएंगी और क्षमताओं को बेहतर बनाने पर काम किया जाएगा। जियो न्यूज के अनुसार बैठक में इस बात पर जोर दिया गया है कि अमेरिका और भारत के नागरिकों की समृद्धि के लिए जरूरी है कि आतंकवाद से प्रभावी रूप से निपटा जाए। इस बैठक में इस बात पर जोर दिया गया कि मुंबई और पठानकोट में हुए हमलों में लिप्त तत्वों को कटहरे में लाया जाएगा, जबकि अलकायदा, दाइश, लश्कर ए तैयबा और जैश ए मोहम्मद के खिलाफ कार्रवाई की जाएगी। मुंबई और पठानकोट हमलों के मामले में भारत पाकिस्तान को दोषी मानता है, जबकि पाकिस्तान इन हमलों में अपना कोई भी हाथ होने से इनकार करता है। भारत और पाकिस्तान आतंकवाद के मामले में एक दूसरे पर आरोप लगाते हैं। भारत का कहना है कि मुंबई हमलों में पाकिस्तान लिप्त है। पाकिस्तानी अधिक नागरिक अजमल कसाब को इस मामले में फांसी दी जा चुकी है। भारत के सुप्रीम कोर्ट द्वारा भारतीय स्टेट बैंक को चुनावी बॉन्ड योजना से जुड़े वितरण चुनाव आयोग को सौंपने की समय सीमा निकलने के बाद बैंक के खिलाफ अवमानना याचिका दायर की गई है। लॉयव लॉ के अनुसार याचिका में बैंक पर जानबूझकर अवज्ञा करने का आरोप लगाते हुए अवमानना कार्रवाई शुरू करने की मांग की गई है। दूसरी ओर बैंक ने अपने सारे डिटेल को इस संदर्भ में डिलीट कर दिया है। दिल्ली विश्वविद्यालय के पूर्व प्रोफेसर जी एन साई बाबा गुरुवार 7 मार्च को नागपुर केंद्रीय कारागार से रिहा कर दिए गए। रिहा होने के बाद 56 वर्षीय साई बाबा ने अपनी पहली प्रेस वार्ता में कहा कि यह केवल संयोग है कि मैं जीवित जेल से बाहर आया। रूस की राष्ट्रीय सुरक्षा परिषद के उप प्रमुख दिमित्री मेदवेदेव ने कहा है कि जब फ्रांस के राष्ट्रपति इमैनुएल मैक्रों ने यह कह दिया कि यूक्रेन की सामरिक सहायता के मामले में अब उनके सामने कोई रेड लाइन नहीं है, तो फिर रूस के सामने भी कोई रेड लाइन नहीं है और हर चीज जायज है। मेदवेदेव ने एक्स अकाउंट पर लिखा कि मैक्रों ने कहा है कि अब फ्रांस के लिए कोई रेड लाइन नहीं रह गई है, तो इसका मतलब यही है कि अब फ्रांस के मामले में रूस के लिए भी कोई रेड लाइन नहीं रह गई है। मेदवेदेव ने आगे लिखा कि दुश्मन के मामले में सब कुछ उचित है। तो इसी के साथ रेडियो तेहरान से समाचार समाप्त हुए।
یہ تہران ہے اسلامی گنتنت ایران کی آواز۔
راجنیتک چرچا۔
दोस्तों, राजनीतिक चर्चा के दैनिक कार्यक्रम के साथ आपकी सेवा में उपस्थित हैं कायम रिजवी का सलाम स्वीकार कीजिए। ईरान और आर्मेनिया के रक्षा मंत्रियों की मुलाकात, गजा में संघर्ष विराम में बाधाएं डालता ज़ायोनी शासन और भारतीय प्रधानमंत्री की कश्मीर यात्रा जैसे विषयों को आज हम कार्यक्रम में पेश करने जा रहे हैं। आर्मेनिया व ईरान द्विपक्षीय संबंधों में सहयोग को बढ़ाकर इसके स्तर को $3 अरब तक ले जाना चाहते हैं। विस्तार से बता रहे हैं अख्तर अब्बास।
आर्मेनिया के रक्षा मंत्री सोरेन پائکیان نے تہران میں ایران کے رکشا منتری بریگیڈیئر جنرل محمد رضا آشتیانی سے ملاقات کی۔ ایران کی راجدھانی میں ہونے والی اس ملاقات میں ایران اور ایروان کے بیچ ورتمان سہیوگ اور آپسی سمبندھوں میں وستار کی سمبھاوناؤں کی سمیکشا کی گئی۔ ایران اور آرمینیا کے رکشا منتریوں کی بیٹھک میں دوپکشیہ سمبندھوں کے ساتھ ہی کھیتریہ مدوں پر وچار ومرش کیا گیا۔ دونوں ہی پکش اپنی روچی کے وشیوں میں مہتوپورن سہمتی تک پہنچے۔ اسلامی گڑتنتر ایران تتھا آرمینیا کے ادھیکاریوں کی وارشک بیٹھکیں اس بات کو درشاتی ہیں کہ دونوں ہی پکش آپسی سمبندھوں کو وسترت کرنے کے لیے پریاس رت ہیں۔ آرمینیا کے رکشا منتری نے ایران کی یاترا ایسی حالت میں کی ہے کہ جب پچھلے مہینے تہران اور ایروان کے سنیکت آیوگ کی 18ویں بیٹھک تہران میں آیوجت ہوئی تھی۔ اس بیٹھک میں دوپکشیہ سمبندھوں کو وسترت کرنے کے ساتھ ہی دونوں پکشوں نے آپسی سہیوگ کے استر کو 3 ارب ڈالر تک لے جانے پر بل دیا تھا۔ یہاں پر اس واستوکتا کو اندیکھا نہیں کیا جا سکتا کہ دوسرے قریباغ یدھ کی سماپتی اور باکو تتھا ایروان سنکٹ کے سمادھان کے بعد ایران اور آرمینیا کے ادھیکاریوں نے سہیوگ کے سمجھوتوں پر ہستاکشر کر کے اسٹریٹجک سہکارتا کے ساتھ ہی آرتھک تتھا ویاپارک کھیتروں میں بھی سمبندھوں کو وسترت کیا ہے۔ یہی کارن ہے کہ ایران اور آرمینیا کے ادھیکاریوں کی ایک دوسرے دیشوں کی یاترائیں وشیش مہتو رکھتی ہیں۔ دوپکشیہ سمبندھوں میں وستار کے ساتھ ہی ایروان کے ادھیکاریوں نے پچھلے 3 ورشوں کے دوران ہمیشہ ہی سہیوگ کو ادھک سے ادھک بڑھانے کی کوششیں کی ہیں۔ پریڑام سوروپ اکتوبر میں تہران میں 3+3 کی بیٹھک کے آیوجن کے ساتھ آرمینیا کے پردھان منتری نکل پاشیان نے ایروان میں موجود اسلامی گڑتنتر ایران کے راجدوت سے سمبندھوں کے ادھک وستار کی بات کہی تھی۔ انہوں نے کہا تھا کہ دکشنی قفقاز کھیتر میں ریلوے کے بنیادی ڈھانچے کو ایکیکرت کرنے کی پرکریا کو آرمینیا وشیش مہتو دیتا ہے۔ اسی کے ساتھ ایروان سرکار کے ادھیکاری دوارا تہران میں آیوجت بیٹھک میں دیا گیا بیان درشاتا ہے کہ آرمینیا کے ادھیکاری آذربائیجان گڑراج کے ساتھ یدھ کرنے میں کوئی روچی نہیں رکھتے بلکہ وہ پڑوسیوں کے ساتھ سمبندھوں کے وستار کے پکشدھر ہیں۔ کل ملا کر یہ کہا جا سکتا ہے کہ آرمینیا کے رکشا منتری کی حالیہ تہران یاترا سہت تہران اور ایروان کے ادھیکاریوں کی یاترائیں آپسی سمبندھوں کو وسترت کرنے اور ادھک سے ادھک مضبوط کرنے کی اور سنکیت کرتی ہیں۔ یہاں پر اس بات کا الیکھ بھی ضروری ہے کہ دونوں دیشوں کے بیچ انتراشٹری اتری دکشنی گلیارے کے سمبندھ میں سہیوگ وشیش مہتو رکھتا ہے۔
فلسطین کے اسلامی پرتیرودھ آندولن حماس کی کئی مانگوں کو اسرائیل نے اسویکار کر دیا ہے، جس سے سنگھرش ویرام کے بارے میں کی جانے والی وارتا ادھر میں پڑتی دکھائی دے رہی ہے۔ اس بارے میں بیورہ لے کر اپستھت ہیں احمد عباس۔
فلسطینی آندولن حماس نے کہا ہے کہ اس کا پرتنیدھی منڈل گروار کو مصر کی راجدھانی قاہرہ سے واپس چلا گیا ہے، مگر تل ابیب میں امریکہ کے راجدوت جیک لیو نے کہا کہ یہ سمجھنا غلط ہوگا کہ سنگھرش ویرام وارتا ناکام ہو گئی ہے۔ حماس نے اپنے بیان میں کہا ہے کہ پرتنیدھی منڈل واپس آ گیا ہے اور نیتریتو کو اب تک کی بات چیت کے بارے میں بریفنگ دے گا۔ حماس کے نیتا سامی ابو زہری نے کہا کہ جنگ روکنے اور مانویہ سہایتا غزہ بھیجنے کے وشے میں ہونے والی بات چیت کو اسرائیل نے ناکام بنایا ہے۔ انہوں نے رائٹرز سے بات چیت میں کہا کہ اسرائیل نے حملے بند کرنے، سینکوں کو غزہ پٹی سے باہر نکالنے، مانویہ سہایتا غزہ میں جانے کی گارنٹی اور شرنارتھیوں کی واپسی جیسے حماس کی مانگوں کو اسرائیل نے اسویکار کر دیا۔ حماس کے ادھیکاری اس سے پہلے کہہ چکے ہیں کہ استھائی یدھ ویرام اور غزہ پٹی سے اسرائیلی سینکوں کے باہر نکل جانے سے پہلے کسی بھی قیدی کی رہائی نہیں ہو سکے گی۔ حماس نے یہ بھی کہا ہے کہ جب تک سنگھرش ویرام نہیں ہو جاتا وہ اسرائیل کو جیوت اسرائیلی قیدیوں کے ناموں کی لسٹ بھی نہیں دے سکتا جو جنگ کے حالات میں الگ الگ ستھانوں پر رکھے گئے ہیں۔ حماس نے کہا ہے کہ سنگھرش ویرام سمبندھی وارتا میں اسرائیل نے کیول اپنے قیدیوں کو پراتھمکتا دی اور حماس کی شرطوں کو پوری طرح نظر انداز کیا، اس لیے سنگھرش ویرام کی وارتا ناکام ہو گئی۔ وہیں تل ابیب میں امریکہ کے راجدوت نے کہا کہ دونوں پکشوں کے سٹینڈ میں پایا جانے والا گیپ کم ہو رہا ہے۔ انہوں نے کہا کہ سب رمضان مہینے کی طرف آگے بڑھ رہے ہیں اور یہ مان لینا کہ وارتا ناکام ہو گئی ہے غلط ہوگا۔ راجدوت کا یہ کہنا تھا کہ سبھی پکشوں پر دباؤ ڈالنے کی ضرورت ہے تاکہ وارتا سے جڑے رہیں۔ ایک امریکی ادھیکاری نے کہا کہ جس سمجھوتے پر بات چیت ہو رہی ہے وہ تین چرنوں پر آدھارت ہے اور نواسیوں کی اتری غزہ واپسی اس میں شامل ہے۔ امریکی ادھیکاری نے حماس کو سنگھرش ورام میں دیری کے لیے ذمہ دار ٹھہرانے کی کوشش کی۔ اس بیچ یہ خبر بھی آئی ہے کہ امریکی خفیہ ایجنسی سی آئی اے کے ڈائریکٹر ولیم برنز خاموشی سے قاہرہ پہنچ گئے ہیں، جہاں وہ مصری ادھیکاریوں سے قیدیوں کی رہائی کے سمجھوتے کے بارے میں بات کر رہے ہیں۔ اسرائیل کی یدھ کیبنیٹ کے سدس گادی آئزن کوٹ نے کہا ہے کہ حماس پر مدھیستوں کی طرف سے دباؤ ڈالا جا رہا ہے، ہمارے لیے قیدیوں کی حماس کے ہاتھوں سے رہائی حماس کو پراجت کرنے سے بڑی پراتھمکتا ہے، اس کے بغیر کوئی وجے نہیں ہو سکتی بلکہ لگاتار نقصان ہوگا۔ اسرائیلی قیدیوں کے پریوار کے لوگوں نے بھی تل ابیب میں بڑے پیمانے پر پردرشن کر کے یہ مانگ کی ہے کہ قیدیوں کی رہائی کا سمجھوتا تتکال کیا جانا چاہیے۔ ان پریواروں نے زائنی پردھان منتری نیتن یاہو کی جم کر نندا کی اور آروپ لگایا کہ نیتن یاہو کیول اپنے راجنیتک بھوشیہ کے چکر میں قیدیوں کی جان خطرے میں ڈال رہے ہیں۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش، کاریکرم راجنیتک چرچا۔
اور شوتاؤ، اب رخ کرتے ہیں ہم بھارت کا۔ نریندر مودی کی کشمیر یاترا کو بھارتیہ جنتا پارٹی نے سفل یاترا بتایا ہے۔ سری نگر سے پیش ہے سپت محمد حسن کی رپورٹ۔
بھارتیہ جنتا پارٹی اب بھاجپا نے کہا ہے کہ پردھان منتری نریندر مودی کی کشمیر یاترا ایک ایتہاسک یاترا ہے، کیونکہ چار ورشوں سے جو کشمیر میں تبدیلیاں آئی ہے اور یہاں پر شانتی استھاپت ہوئی ہے وہ اپنے آپ میں ایک بہت بڑی اپلبدھی ہے۔ کیندریہ منتری نے سری نگر میں پترکاروں کے ساتھ وارتا کرتے ہوئے کہا کہ جموں کشمیر میں جتنے بھی یوجنائیں لاگو ہوئی ہیں اس کا بھرپور لابھ لوگوں کو حاصل ہو رہا ہے۔ انہوں نے کہا کہ پردھان منتری نے یہ وعدہ کیا تھا کہ جموں کشمیر کے لوگوں کو با اختیار بنایا جائے گا اور وہ اپنے وعدے کو نبھا رہے ہیں۔ انہوں نے کہا کہ کرشی سیکٹر کو فوکس کیا گیا ہے اور جتنی بھی اسکیمیں ہیں ان کا لابھ بھرپور لوگوں کو پراپت ہو رہا ہے۔ انہوں نے کہا کہ جس طرح سے لوگوں نے پردھان منتری کی ریلی میں شرکت کی اس سے یہ بات سدھ ہو گئی ہے کہ جموں کشمیر کے لوگ اپنے لوکپریہ پردھان منتری کا نہ صرف سواگت کرتے ہیں بلکہ وہ ان سے والہانہ محبت بھی کرتے ہیں۔ انہوں نے اس اوسر پر کہا کہ اب جب لوک سبھا کے چناؤ سامنے آئیں گے تو پردھان منتری نے انہیں آدیش دیے ہیں کہ وہ لوگوں کے پاس جائیں اور انہیں بتائیں کہ ہم نے کون سے کاری کیے ہیں اور کاری کے ہی بنیاد پر ہم اب ان سے اپنا مت مانگتے ہیں۔ انہوں نے کہا کہ ہمیں وشواس ہے کہ لوگ ہمیں بھرپور سہیوگ کریں گے۔ اس اوسر پر کیندریہ منتری نے پترکاروں کے ساتھ وارتا کرتے ہوئے کہا،
ابھی دیکھو ہمارے پردھان منتری جی نے یہ مانا ہے، ہم کو یہ بتایا ہے کہ آپ لوگ اپنا کام جا کے بتاؤ، سرکار کے کاموں کو لوگوں کے بیچ میں رکھو اور لوگوں کو اچھا لگے گا، لوگ سمرتھن دیں گے، اور اپنے پرفارمنس پہ مت لوگوں سے مانگنے کا نرنے پردھان منتری جی نے کیا ہے اور اسی کے آدھار پر ہم پورے دیش واسیوں کے سامنے جانے والے۔
اس بیچ جموں کشمیر پہ وپکشی دلوں جس میں پی ڈی پی نیشنل کانفرنس شامل ہیں نے آروپ لگایا ہے کہ جموں کشمیر کی یاترا کے لیے سرکاری ملازمین کی خدمات حاصل کی گئی۔ انہوں نے کہا کہ ایسا پہلی بار ہوا ہے کہ سرکاری کرمچاریوں سے کہا گیا کہ وہ پردھان منتری کے باشن کو سننے کے لیے سرکاری چھٹی لیں اور باشن کی جگہ پر جمع ہو جائیں۔ انہوں نے کہا کہ یہ مانو ادھیکار کا الگھن ہے۔ اس ٹٹپنی پر بھاجپا نے کہا کہ ان نیتاؤں کے ویرودھ میں ایف آئی آر درج ہونی چاہیے کیونکہ یہ لوگوں میں مدبھید پیدا کرنا چاہتے ہیں اور ہم یہ چاہتے ہیں کہ وہ اس بات کو سویکار کریں کہ جموں کشمیر بدل چکا ہے۔ سپتو محمد حسن، ریڈیو تہران، سری نگر۔
اسی کے ساتھ راجنیتک چرچا کا دینک کاریکرم یہیں پر سماپت ہوتا ہے۔
पत्र संसार। दोस्तों, कार्यक्रम पत्र संसार में आपका स्वागत है। अपनी दीदी मरियम मेहर दादी
और भैया अहमद अब्बास का सलाम स्वीकार कीजिए।
दोस्तों, हमें आशा है कि आप जहां कहीं भी होंगे सकुशल होंगे और अपना मनपसंद कार्यक्रम सुनने के लिए तैयार होंगे।
दीदी, आज भी कार्यक्रम में आपके विचार, आपके ईमेल और आपके कमेंट्स शामिल करेंगी।
जी, तो ईमेल है ग्राम महदैया मुजफ्फरपुर और यह है भारत रेडियो श्रोता संघ के अध्यक्ष रजनीश कुमार
जी।
लिखते हैं कि रेडियो तेरन केंद्रीय सेवा के रविश जी और मरियम दादी जी को नमन सलाम। नमस्कार, 23/2/2024 रोज शुक्रवार को विश्व समाचार और राजनीतिक चर्चा के साथ साथ पत्र संसार और विज्ञान की डगर का कार्यक्रम सुना, जिसमें पत्र संसार के तहत भिलाई छत्तीसगढ़ के आनंद मोहन जी के द्वारा पत्रों में लिखे गए प्रतिक्रियाएं सुनी और साथ ही हमारे साथ हमारे पत्र को भी शामिल किया गया। मुझे बहुत खुशी हुई और अंत में शर्मा जी के विचारों को भी सुना, काफी रोचक भरा लगा।
आपका बहुत बहुत स्वागत है कार्यक्रम पत्र संसार में और इस बात पे हमें खुशी है कि आप पत्राचार और ईमेल की शक्ल में ये सिलसिला और ये रिश्ता बनाए रहते हैं और नियमित रूप से लिख रहे हैं हमें पत्र और हम आशा करते हैं कि आगे भी नियमित रूप से आप अपने पत्र और ईमेल कहना चाहिए दीदी
जी,
पत्र
जी,
तो पत्र अब नहीं तो आते, हमें भेजते रहेंगे और अपने अच्छे विचारों से हमें अवगत करवाते रहेंगे। आपके ईमेल कार्यक्रम पत्र संसार की शोभा इसी तरह बढ़ाते रहेंगे। और श्रोताओ, अब बारी है संस्कृति से जुड़ी एक खबर की। दीदी हर कार्यक्रम में खबर शामिल करती हैं जो संस्कृति से जुड़ी होती है और हमें एक अलग प्रकार की खबर सुनने का मौका मिलता है।
जी, आज भी हम यजद शहर के बारे में बात करने जा रहे हैं।
जी,
यूनेस्को द्वारा नामांकित यजद शहर को अपने होटलों और गेस्ट हाउसों में हस्तशिल्प के व्यवहारिक अनुप्रयोग को सुनिश्चित करने के लिए एक पायलट परियोजना के लिए चुना गया है। यह निर्णय हाल ही के एक सत्र में लिया गया है, जिसमें हस्तशिल्प के उपमंत्री मरियम जलाली देहकोर्दी, ईरानी संसद के पर्यटन अंश के सचिव मोहम्मद साले जुकार, घरेलू पर्यटन विकास के महानिदेशक सैयद मुस्तफा फातिमी ने भाग लिया। रिपोर्ट में कहा गया है कि कार्यालय सैयद मोहसिन हाजी सईद पर्यटक गाइड एसोसिएशन के प्रमुख, साथ ही यस प्रांत के पर्यटन प्रमुख हैं। मरियम जलाली देहकोर्दी ने कहा कि आजकल हस्तशिल्प पर ध्यान केवल इस क्षेत्र से ही परे है, हमें पर्यटन, सांस्कृतिक विरासत और हस्तशिल्प के तीनों क्षेत्रों में तालमेल रखना चाहिए। उन्होंने होटलों और पारंपरिक आवासों में हस्तशिल्प उत्पादों के उपयोग की आवश्यकता पर जोर दिया।
अन्य देशों की कई यात्राओं के अपने अनुभवों का उल्लेख किया और कहा कि एक उल्लेखनीय बात यह है कि हमें अपने हस्तशिल्प को व्यवहारिक बनाना चाहिए और आवास इकाइयों में उनका उपयोग करना चाहिए, जैसा कि सांस्कृतिक विरासत, पर्यटन और हस्तशिल्प में उल्लेख किया गया है। पिछले वर्ष यानी उससे पहले 2023 के पहले 10 महीनों के दौरान ईरान के हस्तशिल्प निर्यात का मूल्य $400 मिलियन था। एक साल पहले की समान अवधि की तुलना में यह आंकड़ा लगभग 30% की वृद्धि दर्शाता है। वर्तमान में ईरान के कुल 13 शहरों और 3 गांवों को विश्व हस्तशिल्प परिषद द्वारा हस्तशिल्प के विश्व शहर के रूप में पंजीकृत किया गया है। विश्व शिल्प परिषद एक गैर लाभकारी गैर सरकारी संगठन है जिसकी स्थापना 1964 में फेलोशिप को बढ़ावा देने, आय सृजन, शिल्प संबंधी गतिविधियों के माध्यम से आर्थिक विकास को बढ़ावा देने और विनियम कार्यक्रमों, कार्यशालाओं, सम्मेलनों और प्रदर्शनियों का आयोजन करने के लिए की गई थी।
और श्रोताओं, बारी है आपके कमेंट्स की।
तेहरान और वाशिंगटन के बीच संदेशों का आदान प्रदान होता रहा है। ईरानी विदेश मंत्री इस पर अशरफ लिखते हैं, ईरान के महान नागरिक अपनी नैतिकता के लिए जाने जाते हैं। मानवता के प्रति निष्पक्ष रुख, मतभेदों की परवाह किए बिना प्राचीन सभ्यता ईरान हजारों साल पहले गुलामी से मुक्त होने के लिए यहूदियों के अधिकारों के लिए खड़ा हुआ था, अब 21वीं सदी में उत्पीड़ित फिलिस्तीनियों को स्वतंत्र करने के लिए खड़ा है। ईरानी बुद्धिमान नेता संयुक्त राष्ट्र के लिए महान संपत्ति हैं। एकजुट मानवता खड़ी होगी।
जी, ये महत्वपूर्ण विषय है, टिप्पणी भी महत्वपूर्ण है। फिलिस्तीन की तरफ इशारा किया। फिलिस्तीन का मसला इस समय बहुत बड़ा मसला है, सारी दुनिया के लिए बहुत अहम मुद्दा है, सारी अंतर्राष्ट्रीय संस्थाओं और बड़े संस्थानों के लिए कि वो इस मसले को हल करवाएं और वहाँ पर ज़ायन शासन के हाथों जो जातीय सफाया जारी है फिलिस्तीनियों का, उसे रुकवाएं। लेकिन देखने में यही आ रहा है कि अंतर्राष्ट्रीय संस्थाएं इसमें अब तक नाकाम रही हैं। और यहाँ से ये भी पता चलता है कि जो विश्व व्यवस्था है उसकी कमज़ोरियाँ बहुत हैं, उसमें इस बात की गुंजाइश बड़ी ताकतों को मिल गई है कि वो मनमानी कर सकें और दूसरों पर अत्याचार ढा सकें और अपने स्वार्थों के अनुसार काम कर सकें और उन पर अंकुश न लगाया जाए। तो ज़रूरी है कि विश्व व्यवस्था भी सुधरे और इसमें सुधार आए।
गजा के नरसंहार पर सारा की चुप्पी सबसे बड़ी त्रासदी है ईरान। इस पर जदीद लिखते हैं, अमरीकी एयरमैन एरोन बुशेल ने रविवार को वॉशिंगटन DC में इजरायली दूतावास के सामने खुद को आग लगा ली। उन्होंने कहा कि वो फिलिस्तीनी लोगों के नरसंहार का विरोध कर रहे थे, बाद में उनकी मृत्यु हो गई।
ये दीदी, ये बड़ी घटना है, बहुत बड़ी है, बड़ी महत्वपूर्ण घटना है कि एक व्यक्ति और एक सैनिक अफसर वो गजा में फिलिस्तीनियों पर होने वाले अत्याचार से इतना आहत होता है और वहाँ जिस तरह से जातीय सफाया चल रहा है ज़ायनी शासन के हाथों और इसमें अमरीकी सरकार जिस तरह ज़ायनी शासन की मदद कर रही है और उसका हाथ बटा रही है, उसे देखते हुए ऐसे लोग भी जो इसी माहौल में पढ़े हैं, पश्चिमी कल्चर में जिनका पालन पोषण हुआ है, जहाँ फिलिस्तीनियों के बारे में, मुसलमानों के बारे में हमेशा नकारात्मक प्रोपेगंडा किया जाता है, ये सब के बावजूद इतना खुलकर अत्याचार हो रहा है और इस तरह से क्रूरता और दरिंदगी दिखाई जा रही है कि एक सैनिक अफसर ये कदम उठा लेता है। लेकिन खेद की बात यह है कि अमरीकी सरकार हो या ज़ायनी सरकार हो, किसी को अब भी होश नहीं आ रहा है। तो श्रोताओ, अब बारी है अच्छे अच्छे विचार सुनने की। देखते हैं कि दीदी ने इस सप्ताह के लिए किसका चयन किया है।
जी, वैसे भैया, पिछले हफ्ते हमने शहनाज हसन की باتوں کو سنوایا تھا
جی.
اس کا
پہلا
اگلا بھاگ آج ہم
اب اس کا اگلا بھاگ آج جی آئیے سنتے ہیں.
ریڈیو تہران کے سبھی شروتاؤں کو شہناز حسن کا سلام پہنچے. آج کل پترکاریتا جو ہے وہ اپنے سب سے نچلے استر پر پہنچی ہوئی ہے. طرح طرح کے جھوٹ اور افواہیں پھیلائی جاتی ہیں پترکاریتا کے ذریعے, لیکن ایسے سمے میں ریڈیو تہران کے سنواد داتا جو ہیں جو اپنی رپورٹیں بھیجتے ہیں وہ اتنی سٹیک اور سچی ہوتی ہیں کہ اس میں آپ کہیں کوئی غلطی نکال ہی نہیں سکتے ہیں. اور اس کے لیے ہم اپنے تینوں سنواد داتاؤں کو بہت بہت بدھائی دیتے ہیں. اور اب اور کیا کہیں, ہم یہاں ریڈیو تہران اور اپنے سہکرمیوں کو اور وشیش کر اپنے پترکار کے شروتاؤں کو بہت ادھک مس کرتے ہیں. ان کی وہ ان کے پتر پڑھنا اور وہ باتیں وہ بہت یاد آتی ہیں. اور بس ہم آپ شروتاؤں سے ایک بات یہ کہنا چاہیں گے کہ یہ ریڈیو جو ہے یہ ایک اس دیے کی بھانتی ہے, اس میں سے جو پرکاش نکل رہا ہے اس کی بتی جو ہے اس کی جو باتی جس کو کہتے ہیں وہ آپ شروتا ہی لوگ ہیں, اس لیے اسے کبھی بجھنے مت دیجیے گا. اور بس آپ لوگوں کا پیار اگر اس ریڈیو سے بنا رہے تو یہ اسی طرح اپنی اونچائیوں کو چھوتا رہے گا. اسی کے ساتھ بہت ساری ڈھیر ساری کامناؤں کے ساتھ آپ کی شہناز حسن.
جی دیدی بہت اچھے اچھے وچار سنے ہم نے شہناز حسن دیدی کے. تھوڑا سا سمے ہے, آپ ایک کمنٹ اور شامل کر سکتی ہیں.
جی مریم نواز بنی پنجاب کی مکھیہ منتری, اس پر منوچر لکھتے ہیں پاکستانی لوگوں کو اپنے دیش کو ان پشچم سمرتھت بھرشٹ کچرے سے مکت کرنا ہوگا.
اب یہ بڑی کٹھور ٹپنی ہے
جی.
اور بہت سپشٹ بھی نہیں ہے کہ اشارہ کس کی طرف ہے
جی. جی.
جہاں پشچمی سمرتھت دھڑوں کی بات کی, کچرا کہا اسے
جی.
یہ وشے اپنے آپ میں مہتوپورن ہے دیدی, کہ پشچمی طاقتیں دوسرے دیشوں میں کھل کر ہستکشیپ کرتی ہیں
جی.
اور جہاں جس طرح سمبھو ہوتا ہے ہستکشیپ کرتی ہیں, اور ہستکشیپ ہی صرف نہیں کرتی بلکہ کوشش کرتی ہیں کہ اپنے ایجنٹوں کے مادھیم سے دوسرے دیشوں کے اہم وبھاگوں کو اپنے کنٹرول میں کر لیں, ان کے فیصلوں کو ان کی نیتیوں کو اپنے سوارتھوں کے انوسار دشا دیں. یہ کوشش ہوتی ہے اور اس میں بہت دفعہ وہ کامیاب ہو جاتی ہیں یہ طاقتیں, اس لیے کہ ان کے پاس اس طرح کے کچھ لوگ ہوتے ہیں جن کی کمزوریاں ہوتی ہیں اور ان کا فائدہ اٹھا کے وہ اپنا الو سیدھا کرتی ہیں. پاکستان کے سلسلے میں بھی یہ بات درست ہے کہ وہاں پر جو بھی لوگ ہیں اور جو بھی وہاں کا سنچالن کر رہے ہیں بہت ہی ہوشیار لوگ ہیں, بہت ہی دوردرشی لوگ بھی موجود ہیں, بڑے راجنیتا موجود ہیں, اور ان کا بہت دفعہ امریکہ کو انہوں نے جواب بھی دیا ہے. امریکہ کبھی ان پہ دباؤ ڈالنے میں بھی کامیاب ہو جاتا ہے اور ہوتا رہا ہے, اور اس کا نقصان بھی پاکستان کو جھیلنا پڑا ہے. تو ان انبھووں کو دیکھتے ہوئے پاکستان کے لوگ بھی جو بات کہتے ہیں کہ ان کو کتنا نقصان اٹھانا پڑا امریکہ کا ایلائی بننے کی وجہ سے, تو ان کو دیکھتے ہوئے ان تتھیوں کو چاہیے کہ وہ راستہ اپنائیں جو کہ سوابھیمان کا راستہ ہے, جو کہ راشٹر ہت کا راستہ ہے.
تو
دیدی اب سمے سماپت
جی, میں تھوڑے بہت پتے ہیں اپنے
جی
ریڈیو کے بارے میں تو جی میں پتے دے رہی ہوں. ہمارا ای میل آئی ڈی ہے hindi@ws.irib.ir اور واٹس ایپ پر ہمارا سمپرک نمبر ہے 0098903506592, اور ہماری ویب سائٹ کا پتہ ہے parstoday.ir/hi.
تو شدہ اسی کے ساتھ کارکرم پتر سنسار سماپت ہوتا ہے. اگلی ملاقات تک بھیا احمد عباس اور دیدی مریم مہردادی کو انمتی دیجیے.
خدا حافظ.
विज्ञान की डगर।
दोस्तों, कार्यक्रम विज्ञान की डगर की एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित हैं। अख्तर रिजवी का सलाम स्वीकार कीजिए। दोस्तों, शोधकर्ताओं के एक ग्रुप ने ईरानी वैज्ञानिक अबुल फजल दोस्त परस्त तरशीजी की मदद से सिजोफ्रेनिया को नियंत्रित करने वाले तीन मुख्य जीन की खोज की है। इस खोज की मदद से इसके इलाज के लिए बेहतर दवाओं का आविष्कार किया जा सकता है। कंप्यूटेशनल टूल का उपयोग करते हुए उन्होंने मस्तिष्क के ऊतकों की एक विस्तृत श्रृंखला में जीन ट्रांसक्रिप्शन नेटवर्क पर शोध किए। इस पद्धति की मदद से उन्होंने सिजोफ्रेनिया के मुख्य नियामक जीन की खोज की, जो मानव मस्तिष्क के प्रारंभिक विकास को प्रभावित करता है। यह निष्कर्ष भविष्य में न्यूरोसाइंस्टिक बीमारियों के उपचार के विकास में मदद करेंगे। फिलाडेल्फिया में बच्चों के अस्पताल में इस शोध के प्रमुख के अनुसार, जो कि सैकड़ों या हजारों जीन सिजोफ्रेनिया के विकास के खतरे से जुड़े हैं, इसीलिए इस प्रक्रिया को प्रभावित करने वाले सबसे महत्वपूर्ण जीन की खोज करना विशेष महत्व रखता है। इस बीमारी के मुख्य नियामक जीन का निर्धारण हमें भविष्य में बेहतर उपचार करने में मदद करेगा। यद्यपि प्रत्येक 100 वयस्कों में केवल एक व्यक्ति के सिजोफ्रेनिया का उपचार किया जा सकता है, ये रोग अनुवांशिक है और न्यूरोसाइकेटिक बीमारी की अनुवांशिक संरचना बहुत जटिल है, तो इसके बारे में कुछ अनुत्तरित प्रश्न भी हैं। इस शोध में शोधकर्ताओं ने सिजोफ्रेनिया में रोग संबंधी मुख्य मार्ग की पहचान करने के लिए कंप्यूटेशनल सिस्टम बायोलॉजी दृष्टिकोण का उपयोग किया। इस रास्ते में मुख्य नियामक की खोज करने के लिए सैकड़ों डाउनस्ट्रीम जीन को प्रभावित करता है। इन शोधकर्ताओं ने सिजोफ्रेनिया के रोगियों और स्वस्थ लोगों के जैविक नमूनों से दो प्रकार की सूचनाओं व जानकारियों की जांच की। कोलंबिया विश्वविद्यालय में विकसित एल्गोरिथम का उपयोग करके शोधकर्ताओं ने जीन नेटवर्क के ट्रांसक्रिप्शन का पुनर्निर्माण किया। उन्होंने पाया कि TCF4 जीन सिजोफ्रेनिया का मुख्य नियामक है। इस शोध के नतीजे साइंस एडवांस नामक पत्रिका में प्रकाशित हुए हैं। दोस्तों, आइए अब आपको सिजोफ्रेनिया के रोग के बारे में संक्षेप से बताते हैं। सिजोफ्रेनिया एक मनोरोग है। इससे पीड़ित व्यक्ति की सोच, समझ और व्यवहार में परिवर्तन आ जाता है। सिजोफ्रेनिया का रोगी बिना किसी वजह के हर बात व व्यक्ति पर शक करता है और अपनी दुनिया में खोया रहता है। ऐसी उसे आवाजें सुनाई देती हैं जो वास्तव में होती ही नहीं। इसके अलावा उसे हमेशा यही लगता है कि कोई उसके खिलाफ साजिश कर रहा है या उसे गलत तरीके से किसी मामले में फंसाया जा रहा है। इस मानसिक बीमारी के कारण व्यक्ति को दूसरों की अच्छी बात या सलाह झूठी लगती है। रोगी को कितना भी समझाए वो कम होता है कि वो मानसिक बीमारी से पीड़ित है, लेकिन वो इस बात को मानने को तैयार ही नहीं होता, क्योंकि उसे ये ज्ञान नहीं होता कि वो मनोरोग से ग्रसित है। बीमारी बढ़ने पर रोगी को ये भी लगता है कि उस पर किसी ने जादू टोना करा दिया है या उस पर किसी आत्मा का नियंत्रण हो गया है। जागरूकता के अभाव में घर के सदस्य भी इसे बीमारी न मानकर झाड़ फूंक कराने लगते हैं। इससे रोगी की हालत और भी खराब हो जाती है, जबकि इसे दवाओं व थेरेपी से नियंत्रित किया जा सकता है। इसके हर रोगी में लक्षण अलग तरह के हो सकते हैं। रोग की शुरुआत में ही यदि इसकी पहचान हो जाए और उपचार मिले तो रोग में काफी हद तक काबू पाया जा सकता है। अधिसंख्य मामलों में ये बीमारी किशोरावस्था में ही हो जाती है और धीरे धीरे पीड़ित हर बात और हर व्यक्ति पर शक करने लगता है। स्थिति बिगड़ने पर रोगी अपने ही लोगों से दूरी बनाने लगता है और अकेले में खुद को सुरक्षित समझता है। शोधों के अनुसार इस बीमारी की कोई एक वजह नहीं है, पर्यावरणीय कारक और अनुवांशिकता के साथ ही न्यूरोलॉजिकल स्थिति को इसके लिए जिम्मेदार माना जाता है। इसके अधिसंख्य मामलों में पूर्व या वर्तमान में परिवार के सदस्य इससे पीड़ित होते हैं। किसी भी तरह का नशा न करने वालों की तुलना में नशा करने वाले व्यक्ति इससे पीड़ित होने की आशंका 6 गुना तक बढ़ जाती है। सिज़ोफ्रेनिया की बीमारी को पूरी तरह से ठीक नहीं किया जा सकता, लेकिन समय पर पहचान होने पर दवाओं व व्यवहारिक थेरेपी से इसे नियंत्रित किया जा सकता है। नशे के सेवन को बंद करके या तनाव से दूर रहकर भी इसमें कुछ राहत पाई जा सकती है। इसका कोई सटीक मेडिकल टेस्ट नहीं है, इसीलिए चिकित्सक रोगी को केस हिस्ट्री, मानसिक स्थिति, लक्षणों का मूल्यांकन कर उपचार करते हैं। योग, मेडिटेशन और परिवार का सहयोग भी इस बीमारी को नियंत्रित करने में मदद कर सकता है। दोस्तों, स्टेम कोशिकाओं की मेटाबॉलिज्म की विशेषताओं की जांच करके शोधकर्ताओं ने प्रत्यारोपण के बाद मेसेनकाइमल स्टेम कोशिका की मृत्यु का कारण खोजा। पुनर्योजी चिकित्सा में मेसेनकाइमल स्टेम सेल के उपयोग के लिए बहुत उत्साह के बावजूद क्लिनिकल टेस्ट की उम्मीदों पर खरे नहीं उतरे हैं। इस उपचार पद्धति की सफलता में मुख्य बाधाओं में से एक प्रत्यारोपण के बाद बड़ी संख्या में कोशिकाओं की मृत्यु हुई। इंजीनियर संरचनाओं में सक्रिय रक्त वाहिकाओं की कमी, जिनका उपयोग मेसेनकाइमल स्टेम कोशिका को टारगेटेड साइट पर स्थानांतरित करने के लिए किया जाता है, प्रत्यारोपण के बाद इन कोशिकाओं की व्यापक मृत्यु दरों के कारणों में से एक है। वास्तव में प्रत्यारोपण के बाद MSCS को ऑक्सीजन और पोषक तत्वों की थोड़ी मात्रा के साथ कोशिकाओं के घने वातावरण में रखा जाता है। इस वजह से मेसेनकाइमल स्टेम सेल के सफल प्रत्यारोपण के बाद एक इंजीनियरिंग जोड़ की आवश्यकता होती है, जो ऑक्सीजन की कमी की स्थिति में मेसेनकाइमल स्टेम सेल की जरूरतों को पूरा कर सकता है। प्रत्यारोपण के बाद इन कोशिकाओं की जरूरतों को बेहतर ढंग से समझने के उद्देश्य से इस वर्ष के भ्रूण कांग्रेस के विजेताओं में से एक डॉक्टर पेटेट हार्वे के नेतृत्व में एक फ्रांसीसी शोध ग्रुप ने ग्लूकोज की कमी और निरंतर कमी के दो मुख्य कारकों के प्रभाव की जांच की, जो मेसेनकाइमल स्टेम सेल के अस्तित्व और गतिविधियों पर ऑक्सीजन का असर डालता है। इस ग्रुप ने पाया कि मेसेनकाइमल स्टेम कोशिकाओं का जीवित रहना ऑक्सीजन तनाव से स्वतंत्र है। वास्तव में मानव मेसेनकाइमल स्टेम कोशिकाएं, यदि वे ग्लूकोज की कमी के संपर्क में नहीं आती हैं, ऑक्सीजन की अनुपस्थिति के करीब की स्थिति में जीवित रह सकती हैं और प्रयोगशाला स्थिति में उनकी विभाजन क्षमता को बनाए रख सकती हैं। और इससे भी महत्वपूर्ण बात यह है कि प्रत्यारोपण की स्थिति में उनकी मरम्मत की क्षमता भी होती है। एक ऊर्जा स्रोत के रूप में ग्लूकोज पर विशेष रूप से भरोसा करते हुए और ATP प्रदान करने के लिए अवयवीय ग्लूकोज की का उपयोग करते हैं। दोस्तों, आइए शरीर में ग्लूकोज की कमी के कारण और उसके कुछ लक्षणों के बारे में जानने का प्रयास करते हैं। ग्लूकोज शरीर के लिए ऊर्जा का स्रोत होता है। ये ग्लूकोज हमें खाने से प्राप्त होता है। शरीर में शुगर या कार्ब के सेवन से ग्लूकोज की कमी को पूरा किया जा सकता है, किंतु क्या आप जानते हैं कि अगर शरीर में इस ग्लूकोज का लेवल कम हो जाए तो आपको इसके बुरे परिणाम मिल सकते हैं। ऊर्जा की कमी से शरीर के हर अंग की कार्य प्रणाली पर दुष्प्रभाव पड़ता है। शरीर में ग्लूकोज के कम लेवल की इस स्थिति को हाइपोग्लाइसीमिया कहते हैं। आइए इस भाग में हम हाइपोग्लाइसीमिया के कारण, प्रभाव, लक्षण व उपचार के बारे में जानने की कोशिश करते हैं। हाइपोग्लाइसीमिया एक ऐसी स्थिति है जिसमें आपके रक्त शर्करा यानी ग्लूकोज का स्तर मानक सीमा से कम हो जाता है। ग्लूकोज आपके शरीर का मुख्य ऊर्जा स्रोत है और जब वो 70 मिलीग्राम से नीचे गिर जाए तो इसे ब्लड शुगर या निम्न रक्त शर्करा कहा जाता है। हाइपोग्लाइसीमिया अक्सर मधुमेह के उपचार से संबंधित माना जाता है, लेकिन मधुमेह के अतिरिक्त लो ब्लड शुगर की कई अन्य वजहें हो सकती हैं, जो अन्य दवाइयों का सेवन, कम खाना, ज्यादा परिश्रम करना इत्यादि हो सकता है। लो ब्लड शुगर या हाइपोग्लाइसीमिया होने पर ज्यादा चीनी युक्त खाद्य पदार्थ या पेय जैसे संतरे का रस या फिजी पेय पीने से स्थिति को तुरंत सुधार मिल जाता है। गंभीर परिस्थितियों में रक्त शर्करा के स्तर को बढ़ाने के लिए दवा का उपयोग भी किया जा सकता है। हाइपोग्लाइसीमिया के बार बार होने पर डॉक्टर से परामर्श लें और उसके सही कारणों का पता करें और उसका इलाज करवाएं। ब्लड शुगर का सही और शरीर में सही मात्रा में रहना एक अच्छे स्वास्थ्य के लिए बहुत ही जरूरी है। इसके स्तर में किसी भी तरह के असंतुलन से कई तरह की परेशानियां हो सकती हैं, जैसे अधिक शर्करा मधुमेह की ओर ले जाती है, वहीं कम शुगर हाइपोग्लाइसीमिया का कारण बन सकता है। एक अंतर्राष्ट्रीय टीम के साथ गिलान विश्वविद्यालय के संकाय सदस्य जलीय कीड़ों की 18 नई प्रजातियों की पहचान करने में सफल रहे। 2 साल के शोध के दौरान गिलान विश्वविद्यालय के मत्स्य विभाग के संकाय के एक सदस्य साथ में एक अंतर्राष्ट्रीय टीम जिसमें विज्ञान अकादमी और चेक गणराज्य के दक्षिण बोहेमिया विश्वविद्यालय, स्टटगार्ट जर्मनी के प्राकृतिक इतिहास संग्रहालय के प्रोफेसर शामिल हैं। यूक्रेन के प्राकृतिक इतिहास संग्रहालय और शहीद बहिश्ती विश्वविद्यालय से असगर अब्दली ने ईरान में एफ ए मेरो प्रेट्रोरा कीड़ों की पहला चेक की एक दिवसीय सूची तैयार की है और व्यवस्थित आणविक और इलेक्ट्रॉन स्कैनिंग अध्ययनों के बाद उन्होंने ईरान से 18 नई प्रजातियों की पहचान करने में सफलता प्राप्त की है। दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है, हमें इजाजत दीजिए। Thank you.